أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيدنا محمد وآله الطاهرين رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. آداب صلاۃ کے حوالے سے جو بات ہو رہی تھی وہ یہ کہ خود یعنی آداب صلاۃ کا مطلب یہ کہ انسان کن طریقوں کو کن آداب کو اختیار کرے کہ اس کی نماز معنویت اور حقیقت کے سے قریب تر ہوتی جائے. تو اس میں ہماری جو گفتگو اب تک ہوئی ہے وہ ساری کی ساری آداب قلبیہ کے حوالے سے بھی ہے. آداب قلبیہ کا مطلب یہ ہے کہ کسی بھی عبادت کے لیے ہم جب بھی حاضر ہوتے ہیں تو اس بات کی امپورٹنس کم ہے, یعنی بعد میں ہے کہ آپ اس عبادت میں کیا کر رہے ہیں یا کریں گے. اس چیز کی امپورٹنس اصل ہے کہ آپ عبادت میں کس حالت میں داخل ہو رہے ہیں, یعنی عبادت کرنے کے لیے کس حالت میں پہنچ رہے ہیں. یا جب آپ عبادت کے مقام پر انٹر ہوتے ہیں تو آپ کے قلب کی حالت کیا ہے. اس بات کو انہوں نے مینلی زور دیا تھا. اور اگر آپ کو یاد ہو تو اس میں سب سے پہلی چیز جس پر میں, کیونکہ کافی عرصے بعد بات ہو رہی ہے تو پانچ منٹ میں اس سے ریکنیکٹ کر دوں, کہ نماز کا جو جوہر ہے وہ کیا ہے, بندگی. اور یعنی بندگی تقریباً ہر عبادت میں, لیکن نماز کا جو مین ایسنس ہے کہ نماز کی بیسی بندگی پر ہے کہ اگر انسان نماز ادا کرے اور اس میں صفت بندگی پیدا نہ ہو تو گویا کہ نماز سے اس نے کچھ بھی حاصل نہیں کیا. نماز کی بنیاد, اس کا جوہر, اس کا ایسنس, اس کی روٹ بندگی ہے. اچھا, اس تک پہنچنے کے لیے جو آداب قلبیہ تھے ان میں سب سے پہلی چیز ہم نے بیان کی تھی کہ خشوع, توجہ. توجہ کے حوالے سے میں نے پھر جس بات کو بہت زیادہ ایمفیسائز کیا تھا وہ یہ کہ توجہ کا مطلب دماغ کا سوچنا نہیں ہے یا آیات کے معنی میں غور و فکر کرنا نہیں ہے, بلکہ توجہ کا مطلب یہ ہے کہ جو بھی حقیقت ہے اس سے کسی نہ کسی درجے پر کنیکٹ ہو انسان. یہ توجہ ہے. جیسے میں نے کہا تھا کہ منیمم لیول حقیقت کا عالم مثال یا عالم برزخ ہے, کہ اگر انسان کم از کم, یعنی کہ ویسے تو جو بزرگان کہتے ہیں کہ انسان کو حالت نماز میں کیا ہونا چاہیے, افلم ینظروا فی ملکوت السماوات والارض, کہ نماز میں یہ حالت ہونا چاہیے کہ انسان آسمان اور زمین کی ملکوت میں نظر کرتا ہو. لیکن اگر نہ ہو تو کم از کم عالم مثال تک پہنچے, یعنی کہ جو مثالی حقیقتیں ہیں ان کو سینس کرتا ہو نماز کے حالت میں, اور یہ جو دھوکے اور فریب والی دنیا ہے اس سے اپنے آپ کو باہر نکالتا ہو. یہ توجہ کی بات تھی. اس کے بعد خشوع پر ہم نے گفتگو کی تھی کہ خشوع کا مطلب یہ کہ انسان کے قلب پر عظمت الہی کا اثر ہو, روب ہو, ہیبت ہو, اس حالت میں نماز ادا کی جائے. پھر اس کے بعد طمأنینہ کی بات ہم نے کی تھی کہ انسان کے قلب کو حالت اطمینان میں ہونا چاہیے, جتنا زیادہ اس میں اضطراب, انتشار, پریشانی یہ سب ہوگا نماز کے اثرات انسان پر باقاعدہ ثابت نہیں ہو پائیں گے. پھر اس کے بعد نماز کی حفاظت کرنا تصرفات شیطانی سے. تصرفات شیطانی سے حفاظت کرنے کا مطلب ہے اخلاص, یعنی شیطانی اثرات سے نماز کو پاک رکھنا, شیطان کے انفلوئنس سے نماز کو پاک رکھنا, یعنی نماز کو خالص بنانا. پھر اس کے بعد ہم نے بات کی تھی نشاط و بہجت. نشاط و بہجت کا مطلب یہ کہ عبادت کو حالت خوشی میں انجام دیا جانا چاہیے, یعنی جب انسان کا نفس راضی ہو, جب انسان کے نفس پر ایک اچھی کیفیت ہو, مایوسی کے عالم میں, परेशानी के आलम में, एक फ्रस्ट्रेशन और डिप्रेशन की हालत में नमाज को अदा करना फ़ायदेमंद नहीं होता। और सातवीं बात जो आखिरी थी जहाँ तक हम पहुँचे थे वो ये थी कि तफहीम। तफहीम का मतलब ये कि हम जो कुछ अपनी ज़बान से अदा करते हैं कोशिश करें कि दिल उसकी हकीकत को समझता रहे। यानी जो कुछ भी हम अपनी ज़बान से नमाज में अदा कर रहे हैं इस बात की मुसलसल कोशिश करते रहें कि दिल उसका फ़हम हासिल करे, उसकी हकीकत को जाने पहचाने और यानी उसके बारे में आगाह और बाशऊर बने। तो अब तक हमने ये तमाम के तमाम आदाब कल्बिया फ़ी नमाज फिस्सलात इन सब को अभी तक डिस्कस किया। आखिरी टॉपिक इस जगह पर यानी कि इसके बाद फिर वो सारी चीज़ें शुरू हो जाती हैं कि नमाज में यानी नमाज के अंदर जो आप काम कर रहे होते हैं, जो मुकद्दमात नमाज हैं, अरकान नमाज हैं, उनकी क्या हिकमत है, उनके क्या आदाब और उनके क्या असरार हैं। यानी कि मिसाल के तौर पर वज़ू की क्या हकीकत है, तहारत की क्या हकीकत है, बाकी चीज़ों की। उससे पहले अब जो आखिरी टॉपिक है वो हुजूर कल्ब है। अच्छा, हुजूर कल्ब का मतलब क्या है, थोड़ा सा मुझे बताएं कि आप क्या समझते हैं हुजूर कल्ब से। यानी मुतवज्जे होना नहीं फ़कत, ठीक है, इसमें तवज्जो में, तवज्जो में मेक और ब्रेक भी हो सकता है। तवज्जो का मतलब है कि जैसे खुशू की हमने बात की, तवज्जो की बात की, इसमें ये हो सकता है कि एक लम्हे हम मुतवज्जे हैं, दूसरे लम्हे तवज्जो हट गई। हुजूर कल्ब का मतलब बिल्कुल डिफरेंट है। हुजूर कल्ब का मतलब ये है कि इंसान का कल्ब अपने आप को खुदा की बारगाह में हाजिर पाए, ठीक है। इसमें इन्हें इसका मतलब है कि ये तमाम की तमाम चीज़ें जो पीछे से हम हासिल करते आ रहे हैं, खुशू खुजू और जो इत्मीनान की कैफियत है या तवज्जो की कैफियत है, दे आर नाउ बिकम परमानेंट। हुजूरी का एहसास है यानी कि मैं हमा वक्त खुदा की बारगाह में हाजिर हूँ। इस बात को अच्छा मैं यहाँ पर एक और चीज़ आपको समझाने की कोशिश करूँ, ये भी बहुत अहम नुक्ता है कि बाज़ औक़ात इल्म के हवाले से भी ये बात सामने आती है। इल्म लदुन्नी जो अम्बिया और आइम्मा अलैहिस्सलाम के पास है, जो जिनको खुदा ने अता किया, इल्म लदुन्नी का क्या मतलब होता है?
आपने एक बार समझा था इसको कि जो सामने का
बारगाह में
आपने बताया करीब एक होता है,
होता है। इंदा और लदुन,
इंदा एक होता है,
और इंदा तो यानी इन द प्रेजेंस इन द विसिनिटी, लदुन यानी सामने मौजूद हो। लेकिन इसमें जो एक बड़ी लतीफ़ बात है ना इल्म लदुन्नी में, देखें मैं आपको एक मिसाल से बात समझाने की कोशिश करता हूँ। जब हम अंधेरे में हैं यानी हमारे पास डार्कनेस है, पिच डार्कनेस है, हम अपने इर्द गिर्द माहौल को देखना चाह रहे हैं कि मेरे इर्द गिर्द क्या है, मेरे पास विजन नहीं है तो मुझे बहुत सारे टूल्स और मीन्स बनाने पड़ेंगे खुद अपने माहौल को एक्सप्लोर करने के लिए। इस बात से एग्री कर रहे हैं? यानी कि मेरे सामने सोफा है या टेबल है तो अब मुझे ये करना पड़ेगा कि जनाब इसके लिए मैं इसकी तरफ चल के जाऊं, मुझे वो तमाम के तमाम कवानीन वज़ा करने पड़ेंगे कि अगर मैं उसको टच करूं तो अगर टच का ये नतीजा हो तो ये सॉलिड है, सॉलिड के अंदर ये हो तो ये लकड़ी है, ये लोहा है, फलां फलां है, मतलब एक पूरा तुमार बांधना पड़ेगा मुझे। और मेरा जो ये एक्सप्लोरेशन का जर्नी है इट विल बिकम रियली अ टीडियस वन। सिर्फ किस वजह से? कि मेरे पास विजन नहीं है, यानी या मुकम्मल अंधेरा है या मेरी आंखों में बिनाई नहीं है। मुझे अपने माहौल को एक्सप्लोर करने के लिए, क्लियरली डिफाइन करने के लिए पता नहीं किताबें कितनी लिखनी पड़ जाएंगी, सब कुछ होगा। अगर मेरे पास बिनाई है, माहौल रोशन है, मसला हल है, कोई दुश्वारी नहीं है, تو علم لدنی کا مطلب یہ ہوتا ہے کہ وہ شخصیت خدا کے نور سے چیزوں کو دیکھ رہی ہے. اس کے لیے اس کی ضرورت ہی نہیں ہے کہ آپ اتنی کتابیں پڑھو, اتنی منطق لاؤ, اتنی بحث کرو, اتنا فلسفہ جنریٹ کرو, مشاہدہ, عرفان, کشف و شکو, کچھ ہے ہی نہیں. کہ اللہ نور السماوات والارض, جو اس نور کی بارگاہ میں موجود ہے وہ حقیقت کو بعین ہی دیکھ رہا ہے کہ کیا ہے. بات ختم ہو گئی. اب اتنی بحث مباحثہ کہ یہ یوں ہے, یہ یوں ہے, یہ پاسبلٹی ہو سکتی ہے, یہ چیز یوں جا سکتی, کسی چیز کی ضرورت نہیں ہے. تو بنیادی طور سے یعنی انبیاء علیہ السلام کو خدا نے یہ چیز عطا کی کہ جو انسانیت کے منتخب افراد ہیں, اور انبیاء نے خدا کے حکم کے مطابق پوری انسانیت کو اس مقام کی طرف دعوت دی ہے. بات واضح ہو رہی؟ یعنی انبیاء نے اس چیز کی دعوت نہیں دی ہے کہ تم اتنی کتابیں پڑھو یا تم فلسفی ہو جاؤ یا تم حکیم اور کلام کے ماہر ہو جاؤ. انبیاء نے یہ دعوت دی ہے کہ خدا نے ہم کو منتخب کیا ہے, منتخب کرنے کے بعد ہمیں وہ مقام عطا کیا ہے کہ جہاں ہم نور خدا کے وسیلے سے زندگی کو دیکھتے ہیں اور اس کی حقیقت کو دریافت کرتے ہیں. ہم تمہارے سامنے وہی سیٹ آف رولز, وہ سیٹ آف رولز رکھتے ہیں کہ جن پر اگر تم عمل کرو گے اپنی زندگی اس سانچے میں ڈھال لو گے تم بھی اس جگہ پہ آ جاؤ گے. یہ اصل میسج ہے, نہ یہ کہ نبی کا پیغام یہ ہے کہ میں تمہارے سامنے جو دین رکھ رہا ہوں یہ تمہیں فلسفی اور حکیم اور کلامی اور عارف اور یہ بنا دے گا. یہ نہیں ہے نبی کا پیغام. نبی کا پیغام یہ ہے کہ ہم من لدن حکیم علیم سے اپنے علم کو حاصل کرتے ہیں, تمہارے سامنے وہ سب کچھ رکھا ہے کہ تم بھی اس جگہ سے قریب ہو جاؤ, اور اگر اس جگہ تک ایگزیکٹلی نہ پہنچ سکو تو کم از کم اس سے جتنا نزدیک ہو سکتے ہو جاؤ.
تو اس میں سوال یہ ہے کہ تو ساری یہ جو ٹولز ہیں, کلام ہے, فلسفہ ہے,
اس ٹول کی ضرورت اس لیے ہے کہ اس راہ پر آنے والے لوگ بظاہر بہت کم ہیں. یعنی آپ خود اس بات کو محسوس کرتے ہیں کہ نہیں کرتے کہ قرآن کا پیغام, جب آپ قرآن سے قریب ہوتے ہیں آپ کو لگتا ہے بہت سمپل اور بہت دل کو لگنے والی چیز ہے, لیکن جب آپ عموم انسانیت کو دیکھتے ہیں تو آپ دیکھتے ہیں کس قدر اس سے دور اور دل ہٹے ہوئے ہیں. ایک بات. دوسری بات یہ کہ آپ کو ان تمام چیزوں کو سمجھنے کے لیے بھی ان ٹولز کی ضرورت پڑتی ہے. یعنی قرآن اور حدیث میں تفقہ کے لیے, قرآن اور حدیث کی گہرائی میں جانے کے لیے آپ کو ان ٹولز کی ضرورت ہے, یا قرآن اور حدیث سے احکامات شریعت کو نکالنے اور استنباط کرنے کے لیے آپ کو ان ٹولز کی ضرورت ہے. تو آپ اس کو ٹولز ہی سمجھیں. ٹھیک ہے, یہ میرے کہنے کا مطلب یہ کہ میں, آپ نے میرے جملے پر اگر غور کریں تو میں نے کیا بات کہی, میں نے یہ نہیں کہا کہ آپ فلسفے اور حکمت کو استعمال نہیں کریں. میں نے یہ بات کہی کہ انبیاء کی دعوت یہ نہیں ہے کہ آپ فلسفی اور حکیم بن جائیں, یعنی فلسفے اور حکمت پہ رک جائیں. ٹھیک ہے, یعنی اس کو بطور ذریعہ استعمال کریں اس حقیقت تک پہنچنے کے لیے, اس حد تک اس کو رکھیں. تو حضور قلب کی بھی جب بات ہے نا, تو حضور قلب از ویری کلوز ٹو دیٹ کنسیپٹ آف علم لدنی. یعنی تمہارا مرکز وجود جو کہ تمہارا قلب ہے, وہ اس عبادت صلات کے ذریعے سے کیا ہو جائے کہ خدا کی بارگاہ میں حاضر رہے, خدا کی بارگاہ میں موجود رہے, حضور قلب کو حاصل کرے. اچھا, یہاں پر یہ بات اس ٹاپک پر کو انہوں نے کافی زیادہ وہ کیا ہے, یعنی بہت زیادہ اہمیت دے کے بات کی ہے, اور پہلا اس کا یہی ریزن بیان کیا ہے کہ جتنے بھی عبادات ہیں, جتنے بھی ذکر ہیں, جتنے بھی وظائف ہیں, وہ صرف اس صورت میں نتیجہ دیتے ہیں कि जब कल्ब में सूरते बातिन बन जाएं, यानी सूरते बातिनी को की शक्ल में आ जाए। सूरते बातिनी का मतलब ये, अच्छा और ये लफ्ज़ शायद हम लोगों के लिए काफ़ी मुश्किल है, लेकिन मेरा ख्याल है कि हम दुनियावी एतबार से इन बातों को समझ रहे होते हैं। क्या समझ रहे होते हैं कि जैसे अगर आपके पास आईटी की एक्सपर्टीज़ है, तो अब आप मुझे एक बात ये बताएं कि आपकी एक्सपर्टीज़ इज़ नाउ इन द बुक्स जो आपने पढ़ी, या वो एक्सपर्टीज़ एक हकीकत के तौर पर आपके अंदर मौजूद है जिसको आप ख़ुद भी जानते हैं। ऐसे ही है ना, यानी आपने शुरू किताबों से किया था, आपने एक्सपेरिमेंट्स किए, आपने प्रोग्रामिंग की, ये किया, फलां 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 किया, लेकिन इन तमाम मराहिल से गुजरने के बाद नतीजा क्या हुआ कि एक बातिनी मानवी शक्ल क्रिएट हुई, एक हकीकत क्रिएट हुई, कहाँ पर? आपके अंदर। और अब जो कुछ भी आपका सरमाया है वो नहीं है जो किताब में लिखा हुआ है, बल्कि आपका असल सरमाया वो मानवी हकीकत है उस इल्म की जो आपके अंदर पाई जाती है।
ऐसा तो भाई कहना सही होगा कि वो आप खुद बन गए,
यानी आपके वजूद का हिस्सा है, वो आपके वजूद का हिस्सा है, ना कि आप खुद वो नहीं है, बल्कि आपकी एक डायमेंशन है, आपकी बहुत सारी डायमेंशंस, जी आपकी जिन बहुत सारी डायमेंशंस में आपकी पर्सनैलिटी ग्रो कर रही है, इट इज़ वन ऑफ दोज डायमेंशंस। तो इबादत को भी इसी एतबार से देखना है कि इबादत के नतीजे में भी वैसी ही एक सूरत बातिनी इंसान के वजूद में खल्क होना चाहिए, कि जैसे मैं कहूँ ये मेरी नमाज है, ठीक है, एक हकीकत आपके अंदर पाई जानी चाहिए, हम सब के अंदर मौजूद हो, कि जिसके बारे में कह सकूं ये मेरी नमाज है। मेरी नमाज ये नहीं है जो मैं खड़ा होकर अदा कर रहा हूँ, ये नमाज ख़त्म हो जाएगी। यानी फॉर एग्जांपल जब मैं ज़ईफ़ हो जाऊँगा तो हो सकता है मैं सीधा भी ना खड़ा हो सकूँ, हो सकता है मैं ढंग से सजदा भी ना कर सकूँ, तो मेरी नमाज ये नहीं है, ठीक है। एक सलवात पढ़ लें। तो ये एक बहुत अहम बात यहाँ बयान कर रहे हैं कि जितने भी चाहे आपका जिक्र हो, चाहे आपकी इबादत हो, चाहे आपके वज़ाइफ हो, वक्ती नतीजा कामिला दारत के सूरह बातिनिया कल्ब शवद उस वक्त नतीजा देती है जब कल्ब की सूरत बातिन बन जाए, जिसकी मिसाल मैंने आपको दी कि आपका जो भी इल्म है, जो भी आपका प्रोफेशन है, जो आप ज़िंदगी में हासिल करते हैं, चाहे बिजनेस हो, कॉमर्स हो, आईटी हो, इंजीनियरिंग हो, वो एक बातिनी और मानवी हकीकत के तौर पर आपकी ज़ात में मौजूद रहता है और आपसे जुदा नहीं है। आप जिस जगह हैं, जिस हालत में हैं, वो चीज़ आपके साथ है, ठीक है। और इसी तरीके से यही वो चीज़ है कि जो, यानी कि जो मेरी ज़ात का हिस्सा बन जाए वो मेरे साथ बरज़ख़ में ट्रैवल करेगी और आखिरत में जाएगी। जो मेरी ज़ात का हिस्सा ना बने वो क्या होगा? इंतकाल के वक्त उसी तरीके से मुझसे उतर जाएगी जैसे जिस्म से हर लिबास उतर जाएगा, और बल्कि आखिर में, यानी कि इस, ये भी बहुत इंटरेस्टिंग बात है कि ये जिस्म बज़ात ख़ुद नफ्स का लिबास है। ये जो जिस्म मादी है, सिर्फ ये लिबास नहीं जो मैंने जिस्म के ऊपर उड़ा हुआ है, ये जिस्म बज़ात ख़ुद नफ्स का लिबास है, ये भी उतर जाएगा कब्र में जाने के बाद। कब्र में जाते वक्त दुनिया का हर लिबास उतरेगा, कब्र में जाने के बाद नफ्स का ये लिबास भी उतर जाएगा। सिर्फ और सिर्फ वो सब कुछ मेरे साथ आगे ट्रैवल करेगा कि जो मेरे नफ्स की बातिनी हकीकत के तौर पर उसके साथ मौजूद है। तो इसलिए बात फरमा रहे हैं कि इस पर तवज्जो करो कि तुम्हारी इबादत वो उस शक्ल में ढल रही है कि नहीं ढल रही है। चाहे तुम जिक्र करते हो, चाहे तुम नेक अमल करते हो, कि वह बातिन ज़ात इंसान बा मुखम्मर गर्दत, इंसान के बातिन में, इंसान की ज़ात में मुखम्मर यानी खमीर समझते हैं ना, यानी कि उसमें गूंद दिया जाए, कि एक चीज़ जब आप गून देते हैं, मिक्स करके उसको मिला देते हैं, तो वो सब आपस में एक हो जाती हैं। ये नतीजा होना चाहिए। और इसका यानी कि देखें, एक बात ये है कि ये हमारे लिए कहना आसान है, लेकिन जो सबसे ज़्यादा मिस्टीरियस बीइंग है पूरी यूनिवर्स में, वो खुद इंसान का अपना नफ्स है। हमें खुद अपने नफ्स का नहीं पता, हम अपने नफ्स को भी असरात से पहचानते हैं, हम खुद अपने नफ्स को देखने के काबिल नहीं हैं। बात एग्री करते हैं? हम अपने नफ्स को भी उन असरात से पहचानते हैं जो नफ्स में से निकल रहे होते हैं। कि मुझसे ये कहा जाए कि तुम अपने आप को देख के बताओ तुम क्या हो, नहीं बता सकूंगा। तो नमाज अगर सूरत बातिन बन रही है तो उसका पहला असर क्या बरामद होना चाहिए जो नफ्स में से निकले? खुदसरी और सरकशी इंसान में से ख़त्म हो जाए, तुगयान ख़त्म हो जाए। वला ततगौ, तुगयान और सरकशी यानी कि इंसान के अंदर जो एक इस किस्म के रुझानात डेवलप होते हैं ना, कि बिल्कुल वो यानी कि इतना गुस्सा होना कि इंसान गुस्सा हो, देखें इस बात पे गौर कीजिएगा, इंसान इतना गुस्सा हो कि किसी दूसरे को नुकसान पहुंचाने पर या उसकी तहकीर करने पर आमादा हो जाए, सिर्फ अपने गुस्से की बुनियाद पर, यानी खुदा की बुनियाद पे नहीं, कि खुदा की बुनियाद पे किसी से जिहाद कर रहे हैं, वो नहीं, अपने गुस्से की बुनियाद पर किसी को नुकसान पहुंचाने और उसकी हकारत पर आमादा हो जाए, ये इस बात का सबूत है कि नफ्स में सिफत बंदगी नहीं है, ये सिफत बंदगी रासिख नहीं हुई है। क्योंकि आइम्मा अलैहिस्सलाम की जो बहुत सारे मंतिकें, रूल्स आइम्मा अलैहिस्सलाम ने हमें को अता फरमाए, उनमें से एक रूल ये भी है कि अगर तुम किसी को, यानी कि जो तुम्हारे मातहत है, जब तुम उसके साथ डीलिंग करने पर तैयार होते हो, तो हमेशा इस बात का लिहाज रखो कि जो तुम्हारे ऊपर है वो तुम पर कितना ज़्यादा कुदरत रखता है। बात समझ में आ रही है? यानी इस ज़िंदगी में खुदा ने बहुत सारे लोगों को हमारे मातहत दिया है, और सिर्फ मातहती का मतलब फिज़िकल नहीं है, मेंटल भी है। यानी जिस तरीके से शागिर्द उस्ताद के मातहत है, जिस तरफ मोड़ दे उसके दिमाग को, जो बच्चे होते हैं, अब बच्चों को क्या पता किसी बात का। तो आइम्मा अलैहिस्सलाम जो कई इमाम अली अलैहिस्सलाम के जुमले, जैसे कि खालिक की अजमत तुम्हारी नज़र में रासिख होगी, मखलूक कभी बाजमत नहीं लगेगी, नहीं दिखेगी। अगर तुम वाकयन खुदा के बंदे हो, तो जब भी उससे डील करोगे जो तुम्हारे मातहत है, तो हमेशा दिमाग में ये बात मौजूद रहेगी कि खुदा मुझ पर कितनी कुदरत और तसल्लुत रखता है, कि अगर मैंने अपने मातहत के साथ किसी भी किस्म की ज़्यादती की या उसको किसी भी तरीके से नुकसान पहुंचाया जिसको वो डिफेंड नहीं कर सकता मातहत होने की बुनियाद पर, तो खुदा मेरे साथ क्या सलूक कर सकता है? पर तो तुगयान, सरकशी, खुदसरी, ये किस बात की अलामत है कि इंसान गुस्से में इतना आपे से बाहर हो जाए कि मार पीट रहे हैं, गालम गलौच कर रहे हैं माज़ल्ला, दूसरे को नुकसान पहुंचाने पे आ गए, इज्जत उतारने पे आ गए, ये सब किस बात की अलामत है? सिफत उबूदियत नफ्स का हिस्सा नहीं बनी है अभी तक, ठीक है? जैसे मैंने कहा कि हम अपने नफ्स में इस जगह तक नहीं पहुंचे हैं कि अपने नफ्स में सिफत बंदगी को देख सकें, लेकिन कम से कम हम आसार और निशानियों से पता चला सकते हैं कि ये सिफत मेरे अंदर मौजूद है या नहीं है। तो अज खुदसरी व सरकशी बेरून आयत, कि जिसमें सिफत बंदगी पैदा हो जाए जिस नफ्स में, वो खुदसरी और सरकशी से बाहर आ जाता है। फिर दूसरी बात क्या है, दूसरी अलामत क्या है, कि अगर इबादत इन जनरल ہمارے نفس میں رسوخ کر رہی ہیں، ایک صفت باطنی نورانیت کریٹ کر رہی ہیں، اس کی بہترین علامت یہ ہے کہ ارادہ نفس قوی شود، نفس کا ارادہ قوی ہوتا چلا جاتا ہے. وہ نفس بر طبیعت چیرا شود و قوائے طبیعت مسخر تحت قدرت و سلطنت نفس گردد. یعنی اس کا کیا مطلب ہے کہ جو آپ کا ارادہ ہے، آپ کے تمام قوا، تمام اعضاء و جوارے کس کو فالو کریں گے؟ نفس کو، کے ارادے کو فالو کریں گے، ٹھیک ہے، نہ کہ ادروائز. یہ کہنے کا کیا مطلب ہے کہ جیسے ہمیں اکثر ہمارے سامنے یہ چیز ہو رہی ہے کہ مجھے پتہ ہے کہ ابھی مجھے فار ایگزامپل میں تھکا ہوا ہوں، مجھے نیند آ رہی ہے، مجھے صبح اٹھنے کام کرنے کے لیے جو ہے نا مجھے سو جانا چاہیے، مجھے پتہ ہے، لیکن میں نے ٹی وی ایسے ہی کھولا، ایک فلم آ رہی ہے بڑی پسندیدہ، اب میں بیٹھ گیا اس کو دیکھنے. یہ کس بات کی علامت ہے؟ کہ میرے نفس کا ارادہ میرے اعضاء و جوارے کے سامنے کمزور ہے. مجھے پتہ ہے پیٹ بھرا ہوا ہے، اب مجھے مزید نہیں کھانا چاہیے، ایک لذیذ چیز سامنے آئی، کھانے بیٹھ گیا. کیا مطلب ہے اس بات کا؟ کہ نفس کا ارادہ میرے اعضاء و جوارے پہ مکمل طور سے حکومت نہیں کر رہا ہے، بلکہ یہ جو قوا ہیں ان کے اندر جو ریکوائرمنٹس ہیں یا لذت طلبی ہے جو میرے جسمانی اعضاء و جوارے سے کنسرنڈ ہے، یہ لذت طلبی میرے نفس پر مسلط ہو جاتی ہے، ایون ایٹ دا ایکسپینس کے نفس کو نقصان پہنچ جائے. یعنی آپ اگر کبھی، انشاءاللہ اس بات کو ہو سکتا ہے آپ میں سے بعض لوگوں نے محسوس کیا ہو کہ آپ کو یہ چیز سمجھ میں آئے، نظر آئے کہ جب ہم بہت زیادہ پرلذت غذائیں کھاتے ہیں تو میرا نفس ڈارک قسم کے جیسے دھوئیں میں یا تاریکی میں ایسا لگتا ہے گھر رہا ہے، اٹ از سراؤنڈیڈ بائی سم ڈارکنیس. یعنی جو میں، یعنی یہ ڈش وہ ڈش، یہ مزہ، میرا مزہ میری لذت کے ساتھ کھانے اٹھا اٹھا کے اپنے حلق میں ڈال رہا ہوں، اس چیز کی پرواہ کیے بغیر کہ کتنا فائدہ مند ہے کتنا نقصان دہ ہے. کہ جیسے عرفا نے یہ ساری باتیں بیان کی نا کہ مرغن غذائیں انسان کے لیے فائدہ مند نہیں ہیں، حتیٰ یہ کہ انہوں نے جو ایران میں خاص طور سے ایک بڑا عام عادت ہے یہ ڈرائی فروٹس کی، بہت زیادہ آجیل اس کو کہتے ہیں، آئلی چیزیں ہوتی ہیں نا ساری، مطلب بادام، اخروٹ، پستے، یہ سب باقاعدہ اس کی ممانعت کی ہے کہ اگر تم راہ سیر و سلوک میں آگے بڑھنا چاہتے ہو، زیادہ کثرت سے گوشت نہ کھاؤ، یہ میوے نہ کھاؤ، اتنا زیادہ یہ چکنی چیزوں کے استعمال نہ کرو، مرغن غذائیں استعمال نہ کرو. تو انہیں باقاعدہ انسان کو محسوس ہوتا ہے کہ جیسے میرا نفس جو ہے نا ایک عجیب قسم کے سیاہ دھوئیں دھواں ہیں کہ جو اس کو گھیرے میں لے رہا ہے اپنے. آئی ایم ناٹ ویل، آئی ایم فیلنگ ان ویل فرام دا پوائنٹ آف ویو آف مائی ہیلتھ آف مائی سول. یعنی انسان کو محسوس ہو جاتی ہیں یہ باتیں. لیکن اگر ہمارا ارادہ نفس قوی نہیں ہے تو کیا ہوتا ہے کہ اعضاء و جوارے ڈکٹیٹ کر رہے ہوتے ہیں، جو لذت ہے وہ ڈکٹیٹ کر رہی ہوتی ہے. جی
جی، آپ نے کہا نفس کی ایک آواز ہے کہ مطلب ہمارا پیٹ بھرا ہوا ہے، دوسری طرف سے تو یہاں پہ دو انٹیلیجنس کام کر رہے ہیں، ایک انٹیلیجنس یہ کہہ رہا ہے کہ اس کے آگے نہیں، اور ایک دوسری جو آپ نے جیسے کہ ایک طرف آپ کہہ رہے ہیں کہ آپ جو باڈی ہے وہ ایک آپ کے لباس کی طرح، لیکن وہاں پہ بھی کسی طرح کا انٹیلیجنس کام کر رہا ہے جو آپ سے کہہ رہا ہے کہ نہیں. اور
وہاں پر انٹیلیجنس نہیں ہے، دیکھیے اس کو کہتے ہیں غرائز، انکلینیشنس، وہ انٹیلیجنس نہیں ہے. کہ جیسے جو ہماری جسم ہے، اس جسم کو زندہ رہنے کے لیے خدا نے کچھ پراپرٹیز دی ہیں، ان پراپرٹیز میں دو چیزیں، دو تین چیزیں بنیادی طور سے ہیں. کہ ایک چیز ہے کہ انسان کا جسم کچھ چیزوں کو طلب کرتا ہے، ڈیمانڈ کرتا ہے، اور اس میں لذت محسوس کرتا ہے، اور کچھ قسم کی چیزوں کو اپنے سے دور رکھتا ہے اور اس سے اذیت محسوس کرتا ہے. اور اذیت بھی ایک قسم کی لذت میں ہی کنورٹ ہوتی ہے آخر میں. یعنی جیسے مثال کے طور پر کہ میرا جسم اس بات سے اذیت محسوس کرتا ہے کہ دھوپ میں رہے, میں اپنے آپ کو دھوپ سے الگ کر دوں گا تو وہ اذیت لذت میں ہی بدلے گی. یعنی وہ بھی انڈائریکٹلی اذیت کا دور کرنا بھی لذت ہے اور ڈائریکٹلی چیزوں کا لینا بھی ایک لذت ہے, جیسے کھانا پینا اور دوسری قسم کی چیزیں. تو یہ غریزیں ہیں, یہ انکلینیشنز ہیں جو جسم میں, لیکن ان تمام انکلینیشنز پر خدا نے نفس کو حاکم بنایا, یعنی عقل کو حاکم بنایا ہے, قوائے نفس کو اس پر حکمرانی دی ہے. لیکن زیادہ تر انسانوں کے ساتھ کیا ہوتا ہے کہ جو خادم ہے وہ مخدوم ہو جاتا ہے. خادم مخدوم کا فرق سمجھتے ہیں؟ یعنی خادم کا مطلب ہے کہ اسے خدا نے دیا ہے ان تمام کوالٹیز کے ساتھ کہ میں اس سے کام لوں. اب یہ کہ میں ان لذتوں کا اتنا اسیر اور قیدی ہو گیا کہ لذتوں کی وجہ سے یہ میرے اوپر چڑھ کے بیٹھ گیا, ٹھیک ہے. تو یہ عبادات کا جو بنیادی فائدہ ہے اور ہونا چاہیے, جو نتیجہ نکلنا چاہیے, وہ اس صورت میں نکلنا چاہیے کہ انسان کے نفس میں اتنی قوت ڈیولپ ہو کہ وہ عقل اور عدل کی بنیاد پر اپنے جسمانی طاقتوں کو استعمال کرے. یعنی جتنا, جیسے امام علی علیہ السلام سے مثال کے طور پر پوچھا گیا کہ کچھ لوگوں نے دیکھا کہ آپ بہت سادہ غذا تناول فرما رہے ہیں, تو پوچھا کہ کیا آپ اس کو حرام سمجھتے ہیں, یعنی لذیذ غذا کو حرام سمجھتے ہیں؟ تو آپ نے جو مختلف جو جوابات دیے, کبھی یہ بھی اس میں ہے کہ حاکم اور حکمرانی والی بات ابھی ہم اس کو الگ ہٹا دیتے ہیں, لیکن آپ نے فرمایا کہ میں نہیں چاہتا کہ میرا نفس لذتوں کا عادی بنے. ایک بات, اس لیے کہ اگر میرے نفس کو لذتوں کی عادت پڑ گئی تو یہ لذتیں اسے اپنا قیدی بھی بنا سکتی ہیں. یعنی لذت نہیں مل رہی, جیسے آپ ایک چیز بتائیں کہ ایک کھانا میرے سامنے رکھا ہے, کھانا اس لیے چاہیے نا کہ غذائیت جسم کو ملے, غذائیت کے اعتبار سے بہترین ہے, مزے کے اعتبار سے مصیبت زدہ ہے. یعنی مثال کے طور پر نمک پھیکا ہے یا اور اس قسم کی چیزیں نہیں کھایا جاتا. ہم نے اپنے جسم کو یہ تربیت نہیں دی ہے, یعنی میرے نفس نے اپنے جسم کو یہ تربیت نہیں دی ہے کہ کھانا اس لیے کھاؤ کہ تمہیں اس سے طاقت نصیب ہو اور تم اچھے کام اعمال صالحہ انجام دو. پرپس تو یہی ہے نا خالی, اس کے علاوہ کوئی دوسرا پرپس تو نہیں ہے ساری ایکسرسائز کا.
دوسرے لفظوں میں یہ بھی کہہ سکتے ہیں کہ جو آپ کے چھ سینسز ہیں وہ جس طرح سے کام کر رہے ہیں اس کے وہ آپ کو ڈیسیو کر سکتے ہیں, بٹ جو آپ کا نفس ہے,
یعنی نفس کا مطلب میں خود,
جیسے ابھی مجھے گرمی میں ٹھنڈا پانی پینا ہے, ہو سکتا ہے آپ کے لیے برائی کا وہ ہو, لیکن ہمیں کیونکہ باڈی ایک طلب کر رہی ہے کہ ٹھنڈا پانی پیئیں, بٹ وہ میرے سینسر ہیں جو اس طرح سے,
ٹھیک ہے, انہیں غریزیں ہیں جو خدا نے دیا ہے, اب اس کو سینسرز اس کا ایک انٹیگرل پارٹ ہے, لیکن یہ تمام کی تمام چیزیں کنٹرول نفس کے ارادے سے ہونی چاہیے, نہ کہ نفس کا ارادہ ان سے کنٹرول ہو. تو یہ چیز کیسے حاصل ہوگی؟ یہ عبادات کا بنیادی فائدہ ہے یا بنیادی مقصد عبادت ہے یہ, کہ انسانی نفس اپنے جسمانیات کو کنٹرول کرنے کے قابل ہو جائے, نفس کا ارادہ حاکم ہو, نہ کہ یہ چیزیں حاکم ہوں, ٹھیک ہے. اور پھر اس کے بعد اس سے آگے بڑھ کے کیا کہ جتنی بھی مملکت باطن و ظاہر ہے, یعنی ایک تو یہ کہ میرا نفس کا ارادہ ہو گیا, لیکن اب اس میں فار ایگزامپل کیا ہے کہ ایک شخص ہے کہ جسے, یعنی فار ایگزامپل باڈی بلڈنگ کرنا ہے, اپنے مسلس کو مضبوط کرنا ہے, ایک کو اولمپئن بننا ہے ایتھلیٹکس میں, وہ بھی اپنے ارادے کو بہت زیادہ مضبوط رکھتے ہیں, یعنی کہ وہ بھی کوئی الٹے سیدھے کام نہیں کرتے, فار ایگزامپل خراب غذائیں نہیں کھانا ہے, انہیلدی پریکٹسز نہیں رکھنا ہے, اتنی ورزش کرنا ہے, لیکن ان کے نفس کا ارادہ جو ان کے جسم کو کنٹرول کر رہا ہے, کیا یہ کیا ہی الٹیمیٹلی ڈیزائریبل ارادہ ہے؟ یہ نفس کی حالت ہے؟ نہیں, بلکہ جب تمہارا نفس اسٹرانگ ہو تو کیا ہونا چاہیے کہ تم یہ کرو کہ جتنی بھی ظاہر اور باطن کی تمہاری مملکت ہے جو تمہارے نفس کے ماتحت ہے, اس کو ارادہ الہی کے ماتحت لاؤ. ठीक है, यानी ये दीन है। पहला तो ये कि वो कुव्वत के खादिम मखदूम ना बने, मालिक नौकर ना बने, पहली चीज़ ये, ये इबादत के ज़रिए से ये चीज़ हासिल होती है। अरकान इबादत यानी फॉर एग्जांपल के बहुत सादा सी बात है कि हम जब रमज़ान का एक महीना वैसा गुजारते हैं जैसा कि कहा गया है, हम सबको पता है कि कितनी खूबियां नफ्स में ईजाद हो जाती हैं कि अगर किसी शख्स को मिसाल के तौर पर नमाज शब के लिए उठने में तकलीफ़ है वो मसला हल हो जाता है, अगर किसी शख्स को ज़्यादा खाने से मसला होता है वो प्रॉब्लम सॉल्व हो जाती है, अगर किसी शख्स को मिसाल के तौर पर इन्फाक से और इन सारी चीज़ों से प्रॉब्लम्स होती हैं वो मसाइल हल हो जाते हैं, यानी हर प्रॉब्लम का हल है माह रमज़ान में अगर उस तरीके से गुजारा जाए जैसा कि बताया गया। और फिर हम उसके बाद रमज़ान की मेहनत को बाद में ज़ाया और बर्बाद ना करना शुरू करें। तो जितनी भी इबादत है ना, चाहे नमाज हो, रोज़ा हो, हज हो, ज़कात हो, तमाम, वो तमाम की तमाम चीज़ें क्या कर रही हैं कि आपके नफ्स को कवी कर रही हैं इन रिस्पॉन्स टू योर फिज़िकल जो भी एजेंट्स हैं कि जो मेरे और आपके पास मौजूद हैं, और हमें ये बात समझा रही हैं कि नहीं, ये तमाम की तमाम चीज़ें दी गई हैं ताकि इसके ज़रिए से तुम अपने लिए बेहतरीन सरमाया इकट्ठा करो, ना ये कि तुम इनकी खिदमत में ज़िंदगी सर्फ करो, ठीक है, यानी कि ना कि तुम जिस्म के इसलिए मेहनत नहीं करो कि मैं जिस्म को आराम से रखूं। हम गौर करें कि ऐसा हम कर रहे होते हैं कि नहीं, यानी हम अपनी ज़िंदगी में मेहनत इसलिए कर रहे होते हैं कि वो जिस्म जो मुझे छोड़ देगा वो आराम से रहे, चाहे मेरा नफ्स बे आराम हो जाए, चाहे मैं ख़ुद बे आराम हो जाऊँ। कौन सी अकल है भाई? जो इमाम अली अलैहि सलाम के जुमले हैं कि आकिल कौन है, मोमिन कौन है, कि जिसने इस बात को पहचान लिया कि कौन सी चीज़ उसे कत्ल कर देगी उसने उसको पहले ही मार डाला कि कबल इसके कि वो कत्ल करे। आप मुझे बताएं वो कौन सी चीज़ है, किस तरफ इमाम अली अलैहि सलाम इशारा कर रहे हैं कि आकिल मोमिन वो है कि उसने इस बात को जान लिया कि कौन सी चीज़ उसे कत्ल कर देगी तो उसने उसको पहले ही मार दिया कबल इसके कि वो उसे मारे, ये किस चीज़ की तरफ इशारा है? ख्वाहिशात, ख्वाहिशात कत्ल कर देती हैं इंसान को, इत्तेबाए ख्वाहिशात इंसान को कत्ल कर देती हैं, ख़त्म हो जाता है इंसान। और उन्होंने इस बात को जान लिया कि वो कौन सी चीज़ है जो जो मुझे छोड़ देगी, उन्होंने उससे पहले ही उसको छोड़ दिया, यानी ये दुनिया और ये जिस्मानियात, आप इसकी जितनी खिदमत कर लें, आप इसको जितना परवान चढ़ा लें, ये आपको छोड़ेगी। इसने खुद आपको बता दिया है, यानी इतने सारे लोगों की अमवात ने, जवानी के बुढ़ापे में बदलने ने, सेहत के बीमारी से तब्दील हो जाने ने, ये सारे इमाम अली अलैहि सलाम के जुमले कि हमारे लिए क्लियर मैसेज दे दिया है दुनिया ने कि व्हाट आई हैव इन स्टोर फॉर यू। तो उन्होंने इस बात को समझ लिया है कि कौन सी चीज़ उनको कत्ल कर देगी, उन्होंने पहले उसको मार दिया, ख्वाहिशात को उन्होंने कत्ल कर दिया, कबल इसके के ख्वाहिशात की इत्तबा नफ्स को मार दे। ये दुनिया और इसकी नेमतें और लज्जतें हर हाल में इंसान को तर्क कर देंगी, कबल इसके कि ये मुझे तर्क करके बेचारगी की हालत में छोड़ दें कि मैं कुछ ना कर सकूं, उससे पहले मैंने इसको तर्क कर दिया। ये मोमिन आकिल है, ये वो मोमिन है जो अकल की राह पे चलता है, ये मोमिन वो है जो हिकमत की राह को इख्तियार करता है। तो पहली चीज़ कि इंसान का इरादा, नफ्स का इरादा मुस्तहकम हो और हाकिम हो जिस्म पर और बाकी तमाम चीज़ों पर, यानी सिर्फ जिस्म नहीं, फिक्र पर भी आपका इरादा कि आप वो चीज़ सोचें जो आप सोचना चाह रहे हो, आप उस चीज़ को तलब करें जो आपका इरादा हो, ये नहीं कि कोई चीज़ खींचे चली लिए चली जा रही है, हमें मैग्नेट बन गई कि मैं चाह तो रहा हूँ कि ये ना करूँ, जैसे वही मैंने मिसाल दी, मूवीज़ की मिसाल दी, खानों की मिसाल दी, सोहबतों की मिसाल दी, कि हमें पता है कि इन सोहबतों में वक्त बर्बाद हो रहा है बैठे में, इतनी ताकत ही नहीं कि उसको तर्क करें। नहीं, इंसान अपनी ज़ाहरी और बातिनी ममलिकत पर ख़ुद हाकिम हो, इरादा नफ्स कवी हो, सेकेंड स्टेज पर उस ज़ाहिर और बातिन की ममलिकत पर अपनी हुक्मरानी कायम करने के बाद उसको इरादे इलाही के मातहत लाए, इरादे खुदा के मातहत लाए कि जो खुदा चाहता है उस रास्ते पे लाए। जी
जो चीज़ से मेरे दिमाग में चल रही है वो ये है ना भाई कि जो ख्वाहिशात आप जिसको पॉइंट कर रहे हैं वो नफ्स अमारा तो नहीं है, क्योंकि ऐसे ख्वाहिशात अपने आप से कुछ नहीं करते, वो भी एक आप कही एक नफ्स का एक पार्ट है जो पुश कर रहा है उस डायरेक्शन में जो सही नहीं है, और दूसरा नफ्स का वो पार्ट है जो सही डायरेक्शन में पुश कर रहा है, वो कम हो जाता है या ज़्यादा हो जाता है, वरना तो ख्वाहिशात की अपनी कोई वक्त नहीं।
जैसे इमाम अली अलैहिस्सलाम की जो हदीस है उसमें दो एग्जैक्ट वर्ड्स हैं कि मैं तुम्हारे बारे में दो चीज़ों से खौफजदा हूँ, इत्तबाए हवा व पूलिल अमल। जिन्हें जिसका तर्जुमा हम करते हैं ख्वाहिशात, वहाँ पर इमाम अली अलैहिस्सलाम का वर्ड है इत्तबाए हवा। हवा का मतलब ये इन्हें कि ये और ज़्यादा मीनिंगफुल है कि ख्वाहिशात से मुराद जो है ना, थोड़ा सा आपने सही पॉइंट आउट कराया है कि ये मिसलीडिंग भी हो सकता है। यानी फॉर एग्ज़ाम्पल मैं ये ख्वाहिश रखता हूँ कि मेरी औलाद नेक हो, तो ये कौन सी बुरी बात है, और अगर मैं इसके लिए एफर्ट करता हूँ, या मैं ये ख्वाहिश रखता हूँ कि मैं आलिम रब्बानी हो जाऊँ, ये कौन सी बुरी बात है। तो ये बात सही है, इत्तबाए हवा, यानी हवा का मतलब ये कि वो चीज़ें जो लाइफ में मीनिंगलेस हैं, हल्की हैं, वज़न नहीं रखती और इंसान को अपनी तरफ पुल कर लेती हैं। और अल्टीमेटली बात वहाँ पे जाती है, वहाँ पर भी जाती है कि अगर नफ्स अभी सिर्फ इस स्टेज में, यानी कि जो दो इब्तदाई स्टेजेस हैं आम इंसान के नफ्स की, एक अम्मारा है एक मुसव्वला है। अम्मारा का मतलब यह है कि ये तो सबसे पस्त हालत है कि जिसमें ये कि नफ्स इज ऑर्डर्ड, नफ्स ऑर्डर देने के काबिल नहीं है, ऑर्डर्ड कि जितनी भी बाहर की फैकल्टीज़ हैं, यानी जिस्म है और ये ख्यालात हैं और अहम हैं और मुख्तलिफ तफक्कुरात हैं, ये ऑर्डर दे रही हैं नफ्स को कि ये करो ये करो ये करो ये करो बुराई की तरफ। मुसव्वला का मतलब ये है कि ये उससे थोड़ा सा बेहतर है, लेकिन मुसव्वला का मतलब ये है कि वो नफ्स जो ख़ुद से हयूले बनाता रहता है, ख़ुद से बातें सोचता रहता है। कज़ालिका सव्वलत ली नफ्सी, ये कुरान में कहा है हज़रत यूसुफ़ अलैहिस्सलाम के भाइयों के उसमें कि मेरे नफ्स ने ये बात बना ली, गढ़ ली कि मैं यूं करूं। तो या ये सबसे बदतरीन हालत नफ्स की क्या है कि उसकी जिस्मानियात तो उसको ऑर्डर दे के बुराई की तरफ ले जाएं, ये बदतरीन हालत है नफ्स अम्मारतुम बिस्सू। उससे कम बुरी हालत क्या है, नफ्स मुसव्वला, कि नफ्स अपनी तरफ से चीज़ें गढ़ गढ़ के और बना बना के लाता रहे, यानी इट इज़ अब जिस्म के अंडर में नहीं है, वहम के अंडर में। उससे बेहतर हालत है नफ्स लवामा, कि जब नफ्स बा मारिफत है और जैसे ही वो गलत गढ़ी हुई चीज़ों की तरफ या जिस्मानियात की पैरवी की तरफ जाता है, उसको एक चाबुक पड़ता है उसकी मारिफत की तरफ से, मलामत होती है, दिस इज़ रॉन्ग, एब्सटेन फ्रॉम इट, इससे बाहर आओ। ये नफ्स की मुख्तलिफ हालत हैं। तो ठीक है, ये बात इसकी वजाहत ज़रूरी,
इंसान में ये मिक्सचर हो सकता है, कोई
मिक्सचर नहीं है, मिक्सचर नहीं है, यानी नफ्स से अम्मारा अगर डोमिनेंट है तो वही होगा ऑलमोस्ट,
तो जीतेगा वही।
हाँ, अगर बाकी चीज़ें वीक कुछ ना, क्योंकि फितरत है तो फितरत कुछ ना कुछ बेचारी बोलेगी, ज़मीर है, लेकिन वो नफ्स से हमारा ही डोमिनेट करेगा इन द एंड।
तो अगर इंसान को अपने अंदर दो आवाज़ें सुनाई दे तो फिर कैसे समझा जाए,
दो आवाज़ें,
डोमिनेंट वाला कॉन्सेप्ट यहाँ पर आता है कि क्या ज़्यादा
डोमिनेंट। जी, यानी कि जो फितरत है और ज़मीर है, ये बोलता रहेगा अनटिल एंड अनलेस के उसको हम बिल्कुल ही लॉक ना कर दें, वो बोलता रहेगा कुछ ना कुछ। लेकिन मलामत और नफ्स लवामा फितरत की आवाज हकीकतन नहीं है, बल्कि नफ्स लवामा यह है कि नफ्स में खुद अब यह कैफियत पैदा हो गई है, नफ्स में खुद ये कैफियत पैदा हो गई है कि इंसान अगर बुराई की तरफ मुतवज्जे होता है या बुराई का कोई मैसेज आता है इनसाइड, तो नफ्स खुद ये ओपिनियन जनरेट कर रहा है कि दिस इज रॉन्ग, डू नॉट गो टू इट। यानी नफ्स लवामा में और फितरी तंबीह में फर्क है। फितरी तंबीह काफिर मुशरिक सब के पास है।
एक सवाल और है तो भाई, जो थोड़ा सा सकता है टॉपिक से हट के हो, ऐसा पॉसिबल है कि एक नफ्स मुसव्वदा फॉर्म में हो जब अकेले में हो, और जब साथ में हो पब्लिक, मतलब सिचुएशन चेंज हो, सिचुएशन से उसका लेवल चेंज हो, तो क्या ये पॉसिबल
नहीं? नहीं, ये तो असल वही है जो वो अकेले में, असल वही है जो वो तन्हाई में,
सामने जाके बदल भी रहा है, मतलब
वो फिर रियाकारी। अच्छा, तो ये दो स्टेजेस समझ में आ गई। इबादत यानी हम जब भी इबादत अंजाम दें तो हमें किस चीज़ को मॉनिटर करना है, इन इस चीज़ को मॉनिटर करना है कि मेरे नफ्स का इरादा बाकी तमाम चीज़ों पर जो मेरे यानी विजिबल और इनविजिबल जो किंगडम मेरे अंदर एग्जिस्ट करती है, उन दोनों किंगडम्स पर मेरे नफ्स का इरादा हाकिम हो रहा है, या वो चीज़ें यानी वहम और शहवत और गज़ब और जिस्म मुझे ड्राइव कर रहा है, या मैं कभी कभी इनके आगे बेबस हो जाता हूँ, या मैं इसको मुसलसल कंट्रोल में रख रहा हूँ। और पहली चीज़ इन पर कंट्रोल हासिल करना, दूसरी चीज़ इसको इरादे इलाही के मातहत करना, तीसरी चीज़ जो इससे ज़्यादा मुश्किल है और मखसूस इंसानों को नसीब है, कि नफ्स में हरकत खुदा की वजह से पैदा हो, नफ्स मुतहर्रिक ही खुदा की वजह से हो। बात वाज़ेह हो रही है? पहली चीज़ ये कि नफ्स कंट्रोल गेन करे, अपनी विजिबल और इनविजिबल पावर्स और किंगडम का कंट्रोल गेन करे, खुद हाकिम बने। हाकिम बनने के बाद इस बात को रियलाइज करे कि हकीकी मालिक अल्लाह है, उसके आगे सब में से हो जाए, यानी हकीकी मालिक के आगे अपनी किंगडम को पेश कर दे कि मैं मालिक हूँ, लेकिन अब मुझे ये बात पता चल गई है कि इसके असल मालिक आप हैं, मैंने इसको आपके सामने पेश कर दिया। तीसरी कैफियत ये हो कि इस सबमिसिवनेस और इस बंदगी के बाद जो भी तहर्रुक हो इंसान में, इंसान सिवाय खुदा के और किसी चीज़ से नफ्स मोटिवेट ही ना हो, तहरीक और तहर्रुक ही अल्लाह की वजह से पैदा हो, तो फिर क्या नतीजा निकलेगा कि कुवाए मलकूतिया व मुल्किया, दोनों कुवा, मलकूती कुवतें इंसान की और मुल्की कुवतें, मुल्की कुवतें जिस्म है, मलकूती कुवतें जो इंसान के अंदर पाई जाती हैं, उसका कल्ब और रूह और ये रूहानियत, तो ये सारी चीज़ें, कुवाए मलकूतिया व मुल्किया नफ्स अज जुनूदुल्लाह शवन, फिर वो अल्लाह का लश्कर बन जाएंगे। जब इस मकाम पर इंसान पहुंचता है, और इसी की आला मेयार क्या है, ऐनुल्लाह यदुल्लाह लिसानुल्लाह, जो हम आइमा अलैहिस्सलाम के लिए जो जुमले हैं कि अगर इंसान मोमिन इस जगह तक पहुंच जाता है तो वो किस में शुमार होगा, फिर जुनूद इलाही में, फिर वो उसका नफ्स खुदा के लश्करों में से एक लश्कर है। अगर आप इमाम सज्जाद अलैहिस्सलाम की दुआ को देखें, जो मंगल की दुआ है, उसमें यही है ना, सबसे पहली दुआ ये है कि खुदा मुझे अपने हिज्ब में शामिल फरमा, फिर आखिर में है कि मुझे अपने औलिया में शामिल फरमा। तीन स्टेजेस आपने बयान की हैं कि अपने जुंद में शामिल फरमा, फिर अपने हिज्ब में शामिल फरमा, फिर अपने औलिया में शामिल फरमा। तो पहली स्टेज क्या है, जुनूद इलाही, जुंद इलाही में शामिल होना, यानी खुदा के लश्करों में शामिल होना। तो ये बात वाज़ेह हो गई, इबादत अगर हमें इस डायरेक्शन में नहीं ले जा रही है तो इबादत नहीं है। अगर इबादत हमको ये नतीजा नहीं दे रही हैं और हमें अपनी तमाम इबादत को इन पैरामीटर्स पे चेक करना है, ये नहीं कि हाँ मैंने आज नमाज़ पढ़ ली, मैंने रोज़े रख लिए, मैंने हज कर लिया, ये नहीं, बल्कि तमाम की तमाम चीज़ें हमें उसके असरात बताए गए। और फिर वही फरमाते हैं कि ये हमारा नेक्स्ट स्टेशन है, और इस जगह तक जब इंसान पहुंच जाता है तो वो क्या बन जाता है, किसके हमपल्ला हो जाता है, मलाइका इलाही के हमपल्ला हो जाता है, फिर वो फरिश्तों जैसा हो जाता है, फरिश्तों के लेवल को अटेन कर लेता है, कि जैसे खुदा ने मलाइका के बारे में फरमाया कि ला यअसून अल्लाह मा अमरहुम व यफअलूना मा युमरून, यानी जो अल्लाह ने उनको हुक्म दिया उसकी मासीयत करते ही नहीं है और उनका फेल अम्र इलाही है। ये इस स्टेशन तक इंसान पहुंच जाता है, ये लेवल उसको अटेन कर लेता है, और फिर उसके बाद रफ्तार 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 करके कहाँ तक सफ़र है इंसान का कि फिर मकाम फ़ना, ऐसे वही मकाम है जो विलायत कामिला है, मकाम फ़ना है, बका बिल्ला है। और इसमें एक हदीस सुना के मैं आपके लिए आज की हद तक बात ख़त्म करूं कि इसकी इंतहा क्या है, अगर इंसान का इरादा, अगर इंसान अपने इख्तियार से अपने नफ्स को इस रास्ते तक पहुंचाए, इस मकाम तक ले जाए, इसका रिवॉर्ड क्या है अल्टीमेट, कि रसूल खुदा फरमाते हैं कि आखिरत में खुदा कुछ ऐसे मोमिनीन होंगे जिनसे खिताब फरमाएगा मिनल हय्यिल कय्यूमुल लजी ला यमूत, इलल हय्यिल कय्यूमुल लजी ला यमूत, यानी ये पैगाम है उसकी तरफ से कि जो हई है और कय्यूम है और जिसके लिए मौत नहीं है, उसकी तरफ जो हई और कय्यूम है और जिसके लिए मौत नहीं है, यानी उन मोमिनीन को खुदा मुखातिब कर रहा है, उन मखसूस मोमिनीन मिनल हय्यिल कय्यूम अल्लज़ी ला यमूत इलल हय्यिल कय्यूम अल्लज़ी ला यमूत अम्मा बाद, यानी ये उनके स्टेटस डिफाइन किया खुद खुदा ने कि तुम अब क्या हो, तुम अब किस जगह पे आ चुके हो, अम्मा बाद इसके बाद फ़इन्नी अकूलो लिश्शैए कुन फ़यकून, कि मैं कहता हूँ शय के बारे में कि कुन फ़यकून, वक़द जअलतु का तकूलु लिश्शैए कुन फ़यकून, आज मैं तुम्हारे लिए ये करार देता हूँ कि तुम कहो कुन और फ़यकून, فقال صلى الله عليه وآله فلا يقول أحد من أهل الجنة للشيء كن إلا ويكون, और फिर जितने भी अहल जन्नत हैं उनके लिए सिफत है कि वो किसी भी शय को कहेंगे कुन और वो यकून वो हो जाएगी। तो यहाँ पर ये बात बयान फरमा रहे हैं कि इबादत ये इस रास्ते पर ले जाने के लिए कि पहले इंसान, यानी अब इरादे के हवाले से बात समझ रहे हैं कि इरादे की, यानी खुदा इंसानी इरादे को कहाँ ले जाना चाहता है, जो बात मैं आपकी खिदमत में अर्ज़ कर रहा था कि खुदा ने नबी के ज़रिए से जो दीन दिया है वो अल्लाहु नूरुस समावात वल अर्ज़ की बारगाह में पहुँचाने के लिए दीन है, न कि कुछ और बनाने के लिए। तो जब सिफत लदुन यानि हैसियत लदुन्नी हासिल होती है तो यह नतीजा बरामद होता है इस जगह तक। लेकिन पहली चीज़ क्या, हम पहली मरहले पे फेल कि हम अपनी मुमलिकत को खुद हुकूमत करने के काबिल नहीं है। जैसे ना इंतशार, कोई उधर मार के चला गया, किसी ने उधर फितना बरपा कर दिया, किसी चीज़ ने उधर मुसीबत कर खड़ी कर दी, हमारे पास कंट्रोल ही नहीं है। तो उस कंट्रोल को हासिल करने का बेहतरीन ज़रिया क्या है, जैसे नमाज शब के हवाले से सूरह मुजम्मिल की आयत पर आप गौर कीजिएगा, इन्ना नाशअत लैल हिया अशद्द वतअ व अक्वम क़ीला, یہ عبادات کے فوائد ہیں. بے شک رات میں طلوع ہونا, اگنا, ناشئہ کا لفظ ہے, ناشئہ یعنی اٹھنا, برآمد, یہ اشد وطن, جتنے یہ کانٹے ہیں نا تمہارے اندر, اس کو بلڈوز کر دیتا ہے. وطن کا مطلب ہے رون دینا, بلڈوز کر دینا. یہ جتنے بھی تمہارے دل میں خرابی کی وجہ سے, برائیوں کی وجہ سے, جو تو معصیت اور اس کی وجہ سے جتنے یہ کانٹے, اینٹ, پتھر, مصیبتیں, رکاوٹیں کریٹ کرتے ہو اپنے نفس کے اندر, ان ناشئت اللیل, یہ رات کا اٹھنا, یہ اشد وطن, یہ شدت کے ساتھ رون دیتا ہے. جیسے کسی رستے میں کانٹے ہوں, پتھر ہوں, مصیبت, تو آپ کیا کرتے ہیں, بلڈوزر چلا دیا, سب پیس پاس کے برابر کر دیا اس نے رستہ ہموار. یہ نماز شب کا کام فائدہ ہے. وہ اقوام و قیلا, اور جو بات ہے اس کو بہت سیدھا رکھتی ہے یہ چیز. اب آپ کہیں کیا تعلق اس سے, لیکن جو لوگ کرتے ہیں کام انہیں پتہ ہے کہ یہ فائدہ حاصل ہوتا ہے کہ نہیں ہوتا. تو عبادات انشاءاللہ, ظاہر ہے کہ بات بھی ٹائم ختم ہو گیا.
جو بھی بتا رہے ہیں کہ عبادات جو ہے وہ اسٹرینڈن کرتی ہے ارادے کو, نفس کے ارادے کو, لیکن ہم دیکھتے ہیں اکثر یہ کیچ 22 ہوتا ہے کہ آپ کا نفس کا ارادہ اتنا ویک ہوتا ہے کہ آپ تہجد میں نہیں اٹھ پاتے, آپ اول وقت فجر میں نہیں اٹھ پاتے.
اس میں یہ ہے کہ دیکھیں, اس میں یہ ہے کہ آپ بہرحال کسی نہ کسی جگہ سے سرا پکڑتے ہیں اور پکڑ سکتے ہیں. یعنی مثال کے طور پر کہ پہلے میں, یعنی فار ایگزامپل کہ میں آپ کو اپنا تجربہ بتاؤں کہ صبح کی نماز پہلی منزل پہ نہیں ہو پائی ہے. مطلب جب نماز پڑھنا بھی شروع کی تو صبح کی نماز کے حوالے سے پابندی نہیں ہو پائی. تو فار ایگزامپل کیا ہے کہ آپ نماز مغربین کو کریں, یعنی کسی ایک نماز کو آپ لیں, اور اس ایک نماز کو کہ جس کے بارے میں آپ کے پاس موسٹ پروبیبلٹی اور امکانات موجود ہیں کہ آپ اس نماز کو کنٹرول کر لیں گے. یعنی جیسے میں اپنا بتا رہا ہوں کہ نماز مغربین واز دا ایزیسٹ, کہ مغربین کو اول وقت ادا کرنا یا مغربین کی تعقیبات کو اچھے طریقے سے ادا کرنا, کہ 3 رکعت نماز مغرب پڑھیں, 4 رکعت نفل پڑھیں, پھر عشاء پڑھیں, پھر 1 رکعت نفل پڑھیں, ایزی ہے, مشکل نہیں ہے اتنا, ٹھیک ہے, 40-45 منٹ کی بات ہے پوری, اس کے بعد تھوڑی تلاوت ہے. یہ چیز باقی نمازوں کو اسٹرینتھن کرے گی. یعنی کسی ایک جگہ سے آپ سرا پکڑیں اور وہاں سے قوت حاصل کر کے اور پھر ایکسپینڈ کرتے چلے جائیں. جیسے جنگ میں بھی یہی ہوتا ہے نا, جنگ میں بھی یہی ہوتا ہے نا کہ جس جگہ پر آپ آسانی سے قبضہ کر سکتے ہیں وہاں پہنچتے ہیں, وہاں اپنا بیس مضبوط کرتے ہیں. یہ جب آپ پہاڑ پہ چڑھ رہے ہوتے ہیں تو یہ تھوڑی ہوتا ہے کہ ایک دم سے چھلانگ مار کے آپ 1000 فٹ یا 5000 فٹ پہ چڑھ جائیں گے. پہلے آپ جاتے ہیں, ہموار جگہ پہ پہنچتے ہیں, وہاں اپنا بیس مضبوط کرتے ہیں, وہاں سے پھر آگے چلتے ہیں. تو یہ کنٹرول بھی ایسے ہی, اور پھر رفتہ کر کے ماشاء اللہ انسان کے اس کے لیے پھر فجر کی کیا بات ہے, پھر نماز شب کوئی پرابلم نہیں ہوتی. یعنی کہ ہمارے لیے رمضان کے 1 مہینے کے روزے مشکل ہوتے ہیں, بہت سارے مومنین میں جانتا ہوں رجب سے روزے رکھ رہے ہوتے ہیں, ان کی پوری زندگی اسی طریقے سے گزر گئی, رجب, شعبان, رمضان, 3 مہینے کے روزے رکھتے ہیں. تو یہ تمام کی تمام چیزیں جو ہیں نا, یہ انسان کے نفس کے ارادے کے تابع ہیں. اور یہی چیز امام علی علیہ السلام نے بھی بہترین طریقے سے ڈیمانسٹریٹ کی تھی, بلکہ وہ تو جس لیول پر آپ نے ڈیمانسٹریٹ کی ہے وہ تو ہمیں سمجھ میں بھی نہیں آتی. وہ بات کہ آپ نے نہج البلاغہ میں فرمایا کہ جب جیسے جمل اور صفین برپا ہوئیں تو اس وقت آپ کا سنہ مبارک 60 سال کا ہو چکا. آپ نے فرمایا لوگ اب یہ سمجھتے ہیں کہ علی کے بازوؤں میں وہ دم نہیں رہا کہ جو بدر و احد میں تھا, یا علی کی تلوار میں وہ کاٹ نہیں رہی. تو لیکن آج بھی میرے اندر وہ فرق نہیں. کیوں؟ اس لیے کہ امام علی علیہ السلام کی شجاعت جسم سے نہیں آتی تھی, قوت نفس سے آتی تھی. تو ہم نے کہا کہ نفس پاورفل ہے. تو یہ مسئلہ یہ نہیں کہ یہ معصوم کا لیول ہے, ظاہر ہے ہم آپ یہاں نہیں پہنچ پائیں گے کہ ہم اس بڑھاپے میں بھی, یعنی کہ جس میں جسم بظاہر ضعیف ہو جاتا ہے, ہمیں تقریباً کوئی ایسی مثال نہیں ملتی ہے معصوم کے حوالے سے کہ وہ ایسے ہو جاتے ہوں. एक तो अमर झुक गई और कुछ ही नहीं हो रहा और ये वाली चीज़, क्योंकि उनका नफ्स इतना कवी होता है और इतना ज़्यादा डोमिनेंट होता है कि वो टोटली बॉडी को रूल कर रहा होता है। यानी हज़रत नूह अलैहिस्सलाम के पास ऐसी कोई चीज़ नहीं थी। आप गौर करें, हज़रत नूह अलैहिस्सलाम ने जब किश्ती बनाई है, हाथों से बनाई है ना, कब बनाई है? 950 साल की तबलीग करने के बाद। उनका अपना सिन कितना था? 1000 साल से भी ऊपर था सिन। लेकिन जनाब नूह अलैहिस्सलाम की कुव्वत ज़ाहिरी में कमी नहीं हुई कि वो कहें भाई अब तो मैं तो ज़ईफ़ हो गया हूँ, बाओ तुम लोग बनाओ किश्ती। तो मासूम इस हवाले से बेस्ट डेमोंस्ट्रेशन है कि इंसान का अगर नफ्स और इरादा कवी होता है, जिस्म 100% उसके अंडर में चल रहा होता है। तो इमाम अली अलैहिस्सलाम के शुजात में फ़र्क नहीं था, चाहे वो 20 साल के सन में हो चाहे 62 साल के सन में हो, कोई प्रॉब्लम नहीं थी उस जगह। जी, सलाम अलैकुम।